बहुत इंपॉर्टेंट सबक इस हवाले से है कि आज इंशाअल्लाह ताला इसमें हम आयतुल कुर्सी भी करेंगे। देखते हैं पारा जो शुरू हो रहा है, हमने देखी थी आखिरी आयात जो लास्ट पारे की थी, अल्लाह ताला ने फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम को कि इन्नका लमिनल मुरसलीन, आप रसूलों में से हैं, और फरमाया कि आपकी रिसालत की ये एक बहुत बड़ी निशानी है कि आप वो वाकयात बयान फरमा रहे हैं जो आपने ना किसी किताब में पढ़े ना आपको पहले से मालूम थे, जो यहूद की किताबों में थे वो भी भूल भाल गए हुए थे, वो आप सल्लल्लाहु अलैहि वसल्लम ने बिल्कुल हक बयान फरमाए, बिल्कुल सच बयान फरमाए। और ये भी कि अभी तक हमने रसूलों के बारे में पढ़ा तो जहन में भी ये आता है कि क्या रसूलों में किसी के मर्तबे बुलंद है और किसी के कम है या ऐसा कुछ है, तो वो भी यहां बता दिया गया कि तिल का रसूल, तिल का से मुराद कौन है, जो रसूलों की जमात है उनकी तरफ इशारा है। तो जब हमें पहले पता चला ना इन्नकल मिनल मुरसलीन, आप रसूलों में से हैं, तो इसका मतलब और भी कई रसूल गुजरे हैं, और उनका क्या हाल था कि वो रसूलों की जो जमात है, फद्दलना, हमने फजीलत दी, हमने फजीलत दी, ठीक है, ये याद रखिएगा, इंसान नहीं फजीलत देते, अल्लाह ने फजीलत दी, बादा हूं उनमें से बाज को अला बाज पर, एक को दूसरे पे बरतरी दी। फजल का मतलब होता है ना ज्यादा, किसी सिर्फ में ज्यादा देना, ज्यादा कर देना, तो किसी का वस दूसरे से ज्यादा बढ़ा दिया, ठीक है। अब ये कौन सी फजीलतें हैं जो कि पैगंबरों को दी गई? आपको पता है कि पैगंबर तो बहुत सारे आए दुनिया में, 1,24,000 का भी आता है फिगर, लेकिन उन सब में उलुल अज़्म पैगंबर 5 ही हैं, यानी पूरे जो टॉप के जिसको कहेंगे ना, और ये भी कोई इंसानों ने नहीं मरातिब बनाए, अल्लाह ताला ने ये फजीलत दी है। उनमें कौन कौन है? सबसे पहले नूह अलैहिस्सलाम, फिर इब्राहिम अलैहिस्सलाम, फिर मूसा अलैहिस्सलाम, फिर ईसा अलैहिस्सलाम, और फिर नबी अलैहिस्सलाम आए, ठीक है। और इनमें भी फिर आप सल्लल्लाहु अलैहि वसल्लम को सब पे ही फजीलत मिली, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि कयामत के दिन मैं बनी आदम का सरदार हूंगा, और मैं ये फखर के तौर पे नहीं कह रहा, मतलब आप सल्लल्लाहु अलैहि वसल्लम कोई फखरिया नहीं बता रहे, बस अल्लाह ताला ने आप सल्लल्लाहु अलैहि वसल्लम को बताया तो आपका काम आगे बताना है, तो ये नहीं कि अपनी को बड़ाई करने के लिए बता रहे, बल्कि फरमाया मैं ये फखरिया तौर पर नहीं कह रहा, मगर ये तुम्हें बता रहा हूं कि बनी आदम का सरदार मैं होगा, मेरे हाथ में हमद का झंडा होगा, और मैं ये फखर के तौर पे नहीं कह रहा, और आदम की तमाम औलाद और इसके अलावा दूसरे भी मेरे ही झंडे के नीचे होंगे, और जमीन फट कर सबसे अव्वल मैं ही निकलूंगा, और ये मैं बतौर फखर नहीं कह रहा, और मैं ही सबसे अव्वल सिफारशी होऊंगा, और मेरी सिफारिश सबसे पहले कबूल की जाएगी, मुस्नद अहमद तिर्मिजी इब्ने माजा में है। तो यानी इससे पता चलता है कि आप सल्लल्लाहु अलैहि वसल्लम तमाम पैगंबरों में सबसे ऊंचा मकाम रखने वाले हैं, और आप ये भी देख सकते हैं कि जब आप सल्लल्लाहु अलैहि वसल्लम को इसरा वल मेराज हुई थी तो बैतुल मकदस में तमाम अंबिया के इमाम आप सल्लल्लाहु अलैहि वसल्लम थे, जिब्राइल अलैहि सलाम ने आपको आगे किया था कि आप इमामत करें, ठीक है। और फिर आप ये भी देखते हैं कि जब आप सल्लल्लाहु अलैहि वसल्लम आसमानों पर गए हैं तो आपने देखा ना कि हर आसमान पर मुख्तलिफ पैगंबरों से आप सल्लल्लाहु अलैहि वसल्लम की मुलाकात हुई, कहीं आदम अलैहि सलाम से, कहीं मूसा अलैहि सलाम से, कहीं ईसा अलैहि सलाम से, कहीं इब्राहिम अलैहि सलाम से, तो इससे भी उनके मुख्तलिफ दर्जात मालूम होते हैं। तो जैसे हम देखते हैं आगे अल्लाह ताला ने फरमाया मिनहुम मन कल्लम अल्लाहु व रफा बादहुम दरजात, उनमें से कोई ऐसे भी हैं जिनसे अल्लाह ने कलाम फरमाया, किन से अल्लाह ने कलाम फरमाया था, वकल्लम अल्लाह मूसा तकलीमा, अल्लाह ताला ने कुरान पाक में फरमाया अल्लाह ने कलाम किया मूसा अलैहि सलाम से जैसे कलाम करना होता है, फिर अल्लाह ताला ने आदम अलैहि सलाम से कलाम फरमाया, बाकी उसे तो बतौर बजरिया वही कलाम किया था ना, लेकिन इनके साथ सामने कलाम फरमाया यानी अल्लाह ताला ने इनसे बातचीत की, اور آپ صلی اللہ علیہ وسلم جب معراج پہ بھی گئے تو آپ صلی اللہ علیہ وسلم سے بھی اللہ تعالیٰ نے کلام فرمایا تھا. وَرَفَعَ بَعْضَهُمْ دَرَجَاتٍ, اور بلند کیا ان میں سے بعض کو درجوں میں, بعض کو بعض سے درجوں میں اللہ تعالیٰ نے اوپر کیا. یہ اللہ کی مرضی ہے. ایک دفعہ ترمذی میں یہ روایت ہے کہ ابن عباس فرماتے ہیں کہ کچھ صحابہ بیٹھے باتیں کر رہے تھے, آپ صلی اللہ علیہ وسلم آئے, صحابیوں کو باتیں کرتے سنا. ایک صاحب کہہ رہے تھے ابراہیم علیہ السلام کو اللہ نے خلیل بنایا, دوسرے نے کہا موسیٰ علیہ السلام کو اللہ تعالیٰ نے کلیم بنایا, تیسرے نے کہا عیسیٰ علیہ السلام کو اللہ نے روح اللہ بنایا, چوتھے بولے آدم علیہ السلام کو اللہ نے صفی اللہ بنایا. آپ صلی اللہ علیہ وسلم نے فرمایا میں نے تمہاری تعجب انگیز باتیں سنی ہیں کہ ابراہیم یہ ہیں, موسیٰ یہ ہیں, عیسیٰ یہ ہیں, آدم علیہ السلام میں ہیں, وہ اسی طرح تھے, لیکن میں حبیب اللہ ہوں اور میرا یہ کلام بطور فخر نہیں ہے. میں ہی جنت کی زنجیر سب سے پہلے کھٹکھٹاؤں گا اور اللہ میرے لیے جنت کو کھول دے گا. یعنی سب سے پہلے آپ صلی اللہ علیہ وسلم اندر داخل ہوں گے اور مجھے اندر داخل فرمائے گا, اور اس وقت میرے ساتھ کون ہوں گے؟ سوچیں آپ کون ہوں گے. آپ کیا کہتے ہیں آگے, اس سے پہلے کہ میں آپ کو حدیث سناؤں, کون ہوں گے؟ فقراء المسلمین ہوں گے. غریبوں کا مقام دیکھیں, اس امت کے جو فقراء ہیں. اور یہ بطور فخر نہیں, میں اللہ کے ہاں تمام اگلے پچھلوں سے زیادہ معزز ہوں, اور یہ کلام بھی بطور فخر نہیں میں بتا رہا ہوں. اور دوسری روایت میں آتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا میں قائد المرسلین ہوں, یعنی تمام رسولوں کا امام. ٹھیک ہے, اور یہ بھی فخر کے طور پہ نہیں فرمایا کہ میں فخر کے طور پہ نہیں کہہ رہا. سبحان اللہ, اس میں آپ صلی اللہ علیہ وسلم کی دیکھیں کہ ہمبل ہونا کتنا زیادہ تھا, کتنی عاجزی ہے کہ یہ میں فخر کے طور پہ نہیں کہہ رہا. ہمارے پاس دنیا میں کسی کو چھوٹا سا بھی مقام مل جائے نا تو اتنے فخریہ بتاتے ہیں جہاں پہ بتانے کی ضرورت بھی نہ ہو. آپ صلی اللہ علیہ وسلم کو تو سب کچھ پہنچانا تھا, تو آپ نے تو ظاہر ہے بتانا ہی تھا اپنی امت کو, کوئی چیز بھی چھپا کے نہیں رکھی, لیکن ساتھ ساتھ فرماتے جا رہے ہیں میں فخر کے طور پہ نہیں کہہ رہا. اور ہم جب اپنے خاندانوں کی بڑائیاں کرتے ہیں, اپنی بڑائیاں کرتے ہیں, اپنے بچوں کی بڑائیاں کرتے ہیں, تو کتنی فخریہ کر رہے تھے, حالانکہ اس میں تو کوئی فخر کی ضرورت بھی نہیں. یہ تو کوئی فخر کی باتیں بھی ہیں کہ جن کے اوپر کوئی فخر کر سکتا ہے, لیکن اس پہ بھی آپ نے فرمایا میں فخر کے طور پہ نہیں کہہ رہا. سبحان اللہ, اپنے نبی سے یہ چیز بھی سیکھی. تو فرمایا بعض کے درجات بعض سے اوپر کیے اللہ تعالیٰ نے. وہ کون سے پیغمبر ہیں جن کے درجات بعض سے اوپر کیے؟ جو میں نے آپ کو بتا دیا کہ نبی علیہ الصلوۃ والسلام کو درجہ سب سے اوپر کیا, تو یہ اللہ کی مرضی ہے. لیکن یاد رکھیے اللہ تعالیٰ نے یہ تفضیل دی ہے, یعنی فضیلت دی ہے, باقی ہم جو اللہ نے فضیلت دی ہے اس کو مانتے ہیں, لیکن ہم تفریق نہیں کرتے. تفریق کا مطلب کیا ہوتا ہے؟ فرق کرنا کہ ہم نے کسی کے ماننا اور کسی کو نہیں ماننا, وہ ہم نہیں کرتے. ہم مانتے سب کو ہیں. لا نفرق بین احد من رسلی, اس سورت کے اینڈ میں آئے گا نا جو ہم رات کو بھی پڑھتے ہیں, وہ آیات آخری جو ہیں, تو اس میں ہم کہتے ہیں کہ ہم کسی رسول کے درمیان تفریق نہیں کرتے. باقی جتنی بھی امتیں ہیں وہ کبھی کوئی کسی کو مانتا ہے اور کسی کو نہیں مانتا, لیکن مسلمان ہر نبی کو مانتا ہے. اور اس کے اندر وہ کسی میں بھی وہ نہیں کرتے کہ کوئی نبی جو ہے وہ نہیں, نعوذ باللہ, وہ کوئی نبی نہیں, یا ان کے اوپر کوئی اعتراض, یا جیسے دوسرے لوگوں نے بنایا ہوا, سب کو عزت دیتے ہیں اکولی. لیکن جہاں فضیلت کی بات آ گئی کہ کسی کا درجہ اللہ نے اوپر دیا, کسی کو مثلا کسی کے ساتھ کلام کیا, کسی کو کتاب دی, کسی کو معراج پہ بلایا, کسی کو کوئی کچھ, کسی کو کچھ نام دیا, مقام دیا, کسی کو خلیل اللہ بتایا, کسی کو کلیم اللہ بتایا, تو یہ اللہ کی مرضی ہے. ٹھیک ہے, وَآتَيْنَا عِيسَى ابْنَ مَرْيَمَ الْبَيِّنَاتِ, اور عیسیٰ ابن مریم کو روشن دلائل دیے, یعنی کھلے معجزات دیے. آپ کو پتا ہے پیدا ہوتے ہی تو انہوں نے باتیں کی تھی, مادرزاد اندھے کو کوڑی کو ہاتھ پیرتے تھے تو وہ تندرست ہو جاتا تھا, مردوں کو زندہ کر دیتے تھے اللہ کے اذن سے. اور آپ پڑھیں گے آگے سبحان اللہ کہ وہ خود فرماتے ہیں بھی اذن اللہ, اللہ کے اذن سے میں نے یہ کیا, اللہ کے اذن سے, خود نہیں کہتے کہ میں کر رہا ہوں یہ. ٹھیک ہے, آسمان سے آپ پر مائدہ اترا جو ہم سورہ مائدہ میں دیکھیں گے. اور وَأَيَّدْنَاهُ بِرُوحِ الْقُدُسِ, روح القدس کون ہے؟ جبرائیل علیہ السلام. جبرائیل علیہ السلام کے ذریعے ان کی مدد کی تھی اللہ تعالیٰ نے. یعنی یہودی جو تھے وہ حد سے بڑھ گئے تھے ان کی توہین میں, اور جبرائیل علیہ السلام کے ذریعے اللہ تعالیٰ نے ان کی مدد فرمائی تھی, اور اللہ تعالیٰ نے ان کو یعنی جب بالکل چھوٹے تھے, بالکل بیبی تھے اس وقت, جو بات کرنا ان کا وہ بھی ایک معجزہ ہے, اور جب ان کی تائید نہیں کی, انہوں نے ان کو ولد الزنا نعوذ باللہ کہا, تو اللہ تعالیٰ نے روح القدس کے ذریعے ان کی تائید فرمائی. مریم علیہ السلام جس وقت ان کو تکلیف تھی, یعنی عیسیٰ علیہ السلام کی پیدائش کا وقت تھا, اس وقت بھی روح القدس ہی آئے تھے, جبرائیل علیہ السلام ہی آئے تھے, اور انہوں نے کہ فرمایا تھا کہ یہ کھجوروں کو ہلائیں تو آپ کے اوپر کھجوریں اتریں گی, اور ان کی جو پیدائش کی بھی خوشخبری تھی وہ جبرائیل علیہ السلام ہی لے کر آئے تھے. تو یہ ساری چیزیں ہیں. وَلَوْ شَاءَ اللَّهُ مَا اقْتَتَلَ الَّذِينَ مِن بَعْدِهِمْ, اگر اللہ چاہتا تو نہ لوگ آپس میں لڑتے جھگڑتے ان کے بعد, یعنی کہ ان کے بعد رسولوں کے بعد پیغمبر آئے تھے, اس کے بعد تو ہونا یہ چاہیے تھا کہ سب لوگ ایک ہو جاتے, کیونکہ سارے پیغمبروں کا پیغام ایک ہی تھا. کیا پیغام تھا سب کا؟ لا الہ الا اللہ. شروع سے ایک پیغام ہے یہ, آدم علیہ السلام سے لے کے آگے تک آپ صلی اللہ علیہ وسلم تک پیغام میں کوئی فرق نہیں آیا. تو ہونا کیا چاہیے تھا؟ سب کوئی اختلاف نہ ہوتا, کوئی آپس کے اندر کسی چیز کے اوپر فرق نہ ہوتا, سب ایک اسلام کے اوپر ہوتے. لیکن لوگ جھگڑنے لگے آپس میں, لوگ آپس کے اندر لڑائیاں کرنے لگے, اور کس کے بعد؟ مِن بَعْدِ مَا جَاءَتْهُمُ الْبَيِّنَاتِ, اس کے باوجود کہ ان کے پاس روشن دلائل آ گئے تھے لیکن انہوں نے اختلاف کیا. یعنی اختلاف بھی بعض دفعہ اتنا بڑھ جاتا ہے کہ جھگڑوں تک, لڑائیوں تک پہنچ جاتا ہے, جنگ و جدل تک پہنچ جاتا ہے. تو اللہ تعالیٰ فرماتے ہیں اگر اللہ چاہتا تو وہ کرتے ہی نا اسے. تو اب کچھ لوگ کہہ سکتے ہیں نا, ہاں اللہ نہیں نہیں نا چاہا, تو اللہ تعالیٰ نے کیوں نہیں چاہا؟ اس لیے کہ اللہ نے یہ امتحان گاہ بنائی ہوئی ہے, ورنہ تو امتحان ہی ختم ہو جاتا اگر اللہ نے سب کو فورسفلی ایک چیز پہ ہی لینا تھا. دیکھے کئی ان میں سے کیا ہوا, فرمایا فَمِنْهُمْ مَنْ آمَنَ وَمِنْهُمْ مَنْ خَفَا, ان میں سے کوئی ایمان لے کر آئے کوئی کافر ہو گئے. یعنی بینات آ گئی تھیں, روشن دلائل لے آئے تھے, معجزات لے آئے تھے پیغمبر, اس کے باوجود لوگ آپس میں جھگڑے, لوگ آپس میں جنگیں کی, انہوں نے ایک دوسرے کو مارا انہوں نے. کیوں؟ اگر اللہ چاہتا تو سب کو ایک کر دیتا, تو کیوں نہیں کیا اللہ نے؟ اس لیے کہ اللہ تعالیٰ نے یہی تو دیکھنا ہے کہ کون ہے جو اب ایمان لاتا ہے اور کون ہے جو یہ دلائل دیکھ کر بھی الٹ جاتا ہے, جیسے کوئی لوگ کہتے ہیں نا. تو اللہ تعالیٰ نے سب کو کیوں نہیں پھر مسلمان کر دیا؟ اللہ نے سب کو کیوں نہیں ایسے کر دیا پھر؟ اس لیے کہ اللہ تعالیٰ نے یہ دنیا اس لیے نہیں بنائی کہ سب کو فرشتوں کی طرح, جیسے فرشتے ہیں کہ ان کو پروگرام جیسے کر دیا ہوا ہے کہ وہ ایک ہی چیز کر سکتے ہیں, وہ کوئی نافرمانی کر ہی نہیں سکتے. اللہ تعالیٰ نے تو انسان کے لیے دو راستے رکھے, ہدایت کا بھی اور گمراہی کا بھی, اور اس کو عقل دی, سمجھ دی, اور رسول بھیجے, ان کے ساتھ کتابیں بھیجی, معجزات بھیجے, کہ اب انسان خود اپنی عقل سے چوز کرے کہ میں نے کون سا راستہ لینا. اسی کا تو امتحان. اگر اللہ نے زبردستی کرنا ہوتا تو پھر یہ ساری چیزیں کرنے کی ضرورت کہتے ہیں تو کن کہہ دینا چاہیے اور پھر لوگ سارے ایک راستے پہ ہو جاتے. نہ رسولوں کے آنے کی ضرورت, نہ کتابوں کی ضرورت, نہ معجزوں کی ضرورت, نہ اپنی عقل کی ضرورت, یہ تو سارا چیز ہی ختم ہو گئی نا. اصل ٹیسٹ ہی کس کا ہے کہ اب یہ ساری چیزوں کو دیکھ کے تم اپنی عقل استعمال کرو اور پھر پہچانو کہ حق کیا ہے. اور آج بھی حق کو پہچاننا کوئی مشکل نہیں. جو لوگ کہتے ہیں نا ہمیں نہیں سمجھ آتی, اتنا اختلاف ہے, کوئی کچھ کہہ رہا ہے, کوئی کہتا ہے ایسے کرو, کوئی کہتا ہے ایسے کرو, ہمیں تو نہیں سمجھ آتی, یہ جھوٹ بات ہے, یہ غلط بات ہے, یہ بہتان ہے اللہ کے اوپر. کیونکہ اللہ تعالیٰ نے اتنا صاف بینات اللہ نے اتاری ہیں, اس قدر صاف ہے یہ دین, اتنا کلیئر ہے اور ہم تک محفوظ پہنچا ہے, ये झूठ ना बोलें कि जो है हमें समझ नहीं आती क्योंकि इतनी कंफ्यूजन है इसके अंदर। नहीं, हाँ फिक्र ही इख्तलाफ आप छोटे मोटे हो सकते हैं, मगर बेसिक मैसेज, बेसिक दीन सेम है, एक है, और उसमें कोई नहीं कह सकता कि हमें नहीं समझ आते। किसी ने कह दिया हाथ यहाँ बांध लो, किसी ने कह दिया यहाँ बांध लो, किसी ने कह दिया ये कर लो, रफाई अदायन कर लो, किसी ने कह दिया नहीं करो, वो एक अलग बहस है, वो फिक्र ही बहस है। मगर क्या नमाज पढ़ने पे भी किसी का इख्तलाफ है? क्या तौहीद पे भी किसी का इख्तलाफ है? बिल्कुल साफ वाजे है कुरान से, बिल्कुल साफ वाजे हैं ये हदीसों से ये चीजें। तो इसके बावजूद कि अल्लाह ने तो बय्यिनात उतारी, फिर भी कोई लोग तो माने और कोई फिर भी नहीं माने। वलौ शाअ अल्लाहु मक्तातलू, फिर फरमाया अगर अल्लाह चाहता तो ये बहम लड़ते ही ना। इसलिए कि अल्लाह की नाफरमानी करना ये इंसान की ताकत नहीं है। अल्लाह ताला कौन है आगे पता चलेगा, इंसान की ताकत नहीं, अल्लाह ने उसको आजादी दी है तो वो ये कर पा रहा है। ये अल्लाह की दी हुई आजादी है क्योंकि इसी पे अल्लाह ने उसको टेस्ट करना है, क्योंकि अल्लाह ताला जबरदस्ती नहीं रोक रहा किसी को। वलाकिन अल्लाह यफअलु मा युरीद, लेकिन अल्लाह ताला जो चाहता है करता है, वो जो चाहे करे। यानी किसी का ये काम नहीं कि वो अल्लाह को क्वेश्चन करे, किसी का ये काम नहीं कि वो ये कहे कि क्यों अल्लाह ने फिर ऐसा किया। तो ये बात कि अल्लाह ताला ने पैगंबरों के अंदर, क्योंकि ये भी क्वेश्चन बहुत आता है कि अल्लाह ताला ने पैगंबरों में क्यों ये फजीलतें रखी हैं, क्यों ऐसे दर्जात रखे, उसका जवाब यहाँ पे है। और ये भी कि क्यों लोग अलग-अलग फिरकों में बट गए, क्यों लोगों ने आपस में ऐसे इख्तलाफात किए, क्यों लोगों ने कुफर किया, इसलिए कि अल्लाह ताला ने ये दुनिया इम्तिहान का बना लिया। या अय्युहल्लज़ीना आमनू, ए लोगो जो ईमान लाए हो, अनफिकू, खर्च करो, मिम्मा उसमें से जो रज़क़नाकुम, रिस्क दिया हमने तुमको, मिन कबली, इससे पहले, अन के यातिया यौमुन, कि आ जाए एक दिन, ला बैउन, उसमें ना कोई तिजारत होगी, फी इसमें, वला खुल्ला तो ना कोई गहरी दोस्तियां काम आएंगी, वला शफा तो ना कोई सिफारिश। आप यहां पे खर्च करने की तरगीब दी गई क्योंकि मैंने आपको जैसे बताया था कि ये सूरत बदर से पहले नाजिल हुई, और इस वक्त मुसलमानों को अल्लाह के रास्ते में खर्च करने की भी जरूरत थी क्योंकि आगे उनको जंगें लड़नी थी, आगे उनको अल्लाह के रास्ते में निकलना था, उसके लिए माल चाहिए। तो मुसलमानों को उभारा गया। आप देखेंगे कि इस सूरत में एंड तक आप बहुत ज्यादा इन्फाक फी सबीलिल्लाह का जिक्र सुनेंगे, बार बार आएगा, खर्च करो, खर्च करो, किस में से, जो अल्लाह ने रिस्क दिया तुमको। क्या सिर्फ पैसा रिस्क दिया और कुछ नहीं दिया? नहीं, रिस्क में हर वो चीज आ जाती है जो भी नेमत अल्लाह ताला ने आपको दी। और तीन चीजें ऐसी हैं कि जिनका खर्च करना हर एक के लिए मुमकिन हो सकता है, एक माल, एक वक्त और एक जान। ये तीन चीजें खर्च की जाती हैं, या तो अपना माल लगाओ, या तो अपना वक्त दो, या तो अपनी जान लगाओ। किसी तरह तो आप फिजिकली कोई काम करके कहीं खिदमत कर सकते हैं, आप अपना वक्त दे सकते हैं, कोई ऐसी स्किल आपके पास है, आप अपने माल में से खर्च कर सकते हैं, तो खर्च करो इससे पहले कि वो दिन आ जाए जिसमें कोई चीज काम नहीं आएगी। यानी ये जो खर्च किया हुआ ना, सिर्फ ये काम आएगा, बाकी जिन चीजों पे इंसान भरोसा करता है ना कि मैं मुश्किल वक्त में मुझे क्या काम आएगा, सबसे पहले जहन में आता है कि मेरे पास इतना पैसा है, बैंक में इतना पड़ा हुआ है, अगर कुछ होता भी है, कोई ऐसा मसला आता है, तो मैं अपना पैसा निकाल लूंगा और उससे कुछ अपने लिए कोई इलाज है या कोई भी चीज है जिस भी मुश्किल में है उसको दूर कर लूंगा। दूसरी क्या चीज जहन में आती है कि मेरे कॉन्टेक्ट बहुत है, दोस्तियां बहुत हैं, नहीं, दूसरी चीज दोस्ती की भी, कि मेरे जत्था, मेरी खानदान, मेरी फ्रेंडशिप्स बहुत है, मैं बड़े लोगों को जानता हूं, तो वो फ्रेंडशिप खास तौर पे यहाँ पे कहेगी जो बेस्ट फ्रेंड है, कि मेरा फलां फलां फ्रेंड जेन में आ जाता है, वो तो फौरन आके खड़ा हो जाएगा अगर मेरे लिए कोई भी मुश्किल हो। और तीसरी सिफारिश कि हमारे कनेक्शंस जिनको हम कहते हैं, कॉन्टेक्ट कहते हैं, फलां वजीर को मैं जानता हूँ, फलां उसको मैं जानता हूँ, फौरन वो जहन में आता है कि वो भी तो है। लेकिन कयामत के दिन ये तीनों सहारे अल्लाह ताला ने तोड़ दिए कि इनमें से कोई भी चीज नहीं काम आएगी। तो यानी क्या काम आएगा? जो तुमने खर्च किया होगा। ये जो जितना कुछ आज हमारे बैंकों में पड़ा हुआ है ना, जो मेरे नाम से या आपके नाम से है, या जो हमारे लॉकर्स में है ना, ये कुछ भी मेरे और आपके काम नहीं आना, कुछ भी नहीं आना। क्योंकि जब हमने मर जाना है तो ये लॉकर्स में पड़ा रहेगा और हमारे वारसों को मिल जाएगा। और हमें इससे क्या मिलेगा? कुछ नहीं। हमें तो उससे मिलेगा जो हमने अल्लाह के रास्ते में लगा दिया। तो हमें कितना पसंद है अपने वारसों के लिए छोड़ के जाना। ये नहीं मैं कह रही कि आप कुछ भी ना छोड़ें, लेकिन इतना लालच ना करें कि बस हाँ अभी पड़ा रहे, कल को क्या पता हमें जरूरत पड़ जाए। हाय, जिस वक्त पैदा हुए थे उस वक्त कितना माल लेकर आए थे? खाली हाथ आए थे और नंगे बदन थे। किसने आपको दिया? अल्लाह ने। वो जो अल्लाह आज तक खिलाता रहा, वो आगे नहीं खिलाएगा। लेकिन मुस्तकबिल का जो खौफ होता है ना, क्या पता कल को कोई ऐसा हो जाए, क्या पता ये सुकत की जरूरत पड़ जाए, क्या पता ऐसे, उस क्या पता के पीछे जो है ना, इंसान खर्च नहीं कर पाता। इन यहां दिखा दिया गया कि उस वक्त क्या करोगे जब तुम्हारे ये तीनों सहारे साथ छोड़ जाएंगे। उस वक्त तो सिर्फ यही चीज काम आएगी, इतना कि एक खजूर भी दी होगी ना अल्लाह के रास्ते में, एक खजूर भी खलास के साथ, तो अल्लाह उसको भी ओहद पहाड़ के बराबर कर देगा। अब ये मतलब नहीं है कि आपके बैंकों में लाखों पड़े हों और आपका, मैंने खजूर तो दे दी है ना, वो तो ओहद पहाड़ के बराबर ही हो जाएगी। नहीं, जिसके पास जितना है उसको उसके मुताबिक खर्च करना, जितना जिसके पास, जो लाखों में खेल रहा है वो कोई हजार तो दे, जो हजारों में है वो कोई कुछ सौ तो दे, किसी के पास 100 है तो वो कुछ कुछ चंद रुपए तो दे, हर कोई दे। क्योंकि रिस्क को अल्लाह ने हर एक को दिया है। जिसके पास कम है, जिसके पास एक रोटी है, वो उसमें से दो निवाले ही किसी को दे दे, लेकिन दे, और वक्त में से दो। इसमें इंसान भी बहुत हेरस करता है कि नहीं मेरा वक्त है, मैं इसको बचा लूं। किस चीज के लिए बचा लूं? बेकार कामों के लिए। जो वक्त इसमें लग जाएगा वही तो काम आ जाना है, वही आपका वक्त बच गया, बाकी सब जाया हो गया। यकीन करें, बाकी सब जाया। ये जो इस वक्त आप बैठे हुए ना पढ़ने के लिए, ये वक्त है जो आपने बचा लिया जिंदगी से, या किसी के काम आ रहे हैं, या कोई इबादत में आप लगे, वो आपका बच गया, बाकी सब जाया। जितने में सो गए, जितने में बाथरूमों में बैठे रहे, जितने में फोनों पे बैठे रहे, जितने पे टीवी पे बैठे रहे, जितने में फेसबुक पे बैठे रहे, सब जाया, खत्म हो गया, आपने उसको बहा दिया। ये कीमती है। तो फरमाया अनफिकू, खर्च करो। तुम्हें याद नहीं वो दिन कि जिस दिन वहां पे कोई सहारा नहीं होगा, फिर क्या करोगे? और वाकई सिर्फ ये चीज इंसान से खर्च करवा सकती है कि क्या करूंगी मैं उस दिन। जो चीज हम चाहते हैं कि हमें वहां पे मिले, बच जाए, मेरी सेव हो जाए, वो सेव बैंक में रखने से नहीं होगी, वो सेव अल्लाह के अकाउंट में जमा कराने से होगी। एक इंसानों के बैंक है, एक इंसानों के तरीके हैं कि वहां पे आप सेव कर लें अपनी चीज, एक अल्लाह का तरीका है कि उसके पास सेव कर लें। लेकिन ये करेगा कौन? जिसको अल्लाह के वादों पे यकीन होगा वही करेगा ना, वरना तो इंसान अपने पैसे ही गिनता रहेगा कम ना हो जाए, अब दे दिया तो कम हो जाएगा। ये चीज फिर इंसान से खर्च नहीं करवाती, संभाल संभाल के रखते रहते हैं। किस दिन के लिए? कल का पता भी नहीं है कि कल भी जिंदा रहना है कि नहीं, लेकिन मुट्ठी बंद की हुई है। कैसी ये नादानी है ना। अल्लाह ताला ने फरमाया वल काफिरूना हुम ज़ालिमून। काफिर वैसे भी वो ही जालिम है, मगर यहाँ पे काफिर का मतलब क्या है? जो ये बात को ना माने, वो फिर भी नहीं समझ रहे, फिर भी नहीं खर्च करते, वो ही जालिम है। उनके पास है अल्लाह का दिया हुआ, अल्लाह फरमाते रज़क़नाकुम, हमने रिस्क दिया तुमको, उसमें से लगाओ। अल्लाह के दिए हुए रिस्क में से भी नहीं लगाना किसी, ये नहीं है कि अपना कुछ होता हमारा तो फिर तो अलग बात थी, पता नहीं फिर क्या करते। अभी ये भी पता है कि ये भी हमारा अपना नहीं है, तब भी नहीं हम देते।